बहरहाल ये थोड़ी बहुत ज्यादती हो जाती है रोज़ेदारों के साथ। मैं तो ये चाह रहा था कि बाद में होती बातचीत, क्योंकि वो हमारे साथ मसला ये होता है कि पेट के साथ साथ अक्सर दिमाग भी खाली हो जाता है। तो बहरहाल ज़ाहिर है कि जो गुफ्तगू है इंशाअल्लाह आयात कुरानी के ज़ैल में ही, और जैसा कि माह रमज़ान बहार कुरान है, और इसमें जो कुछ सबसे ज़्यादा एक मोमिन को हासिल होना चाहिए वो मारिफ़ कुरानी है। यानी कुरान करीम से हमने इस बात का तो हम हिसाब रखते हैं कि हमने कितना कुरान पढ़ लिया, कितने पारे ख़त्म कर लिए, लेकिन असल हिसाब जिस चीज़ का रखने की ज़रूरत है वो ये कि कुरान में से कितने मारिफ आपने अख़ज़ किए, कितने नुकात और कितनी हिकमतें आप उसमें से निकालने में कामयाब हुए। अगर ये वाले इन्हें इस राह पर आप आगे जा रहे हैं तो यकीनन आप फिर माह रमज़ान और उससे जो रिलेटेड बरकतें हैं उनको हासिल करने में कामयाब हो रहे हैं। एक दो नुकात बस मैं सामने रखना चाहता हूँ, और एक बात जहन में हमारे रहना चाहिए कि जाहिर है कि हम सब जो हैं वो सवाब के पीछे हैं, मोर और लेस, ठीक है। अपने सवाब को मैक्सिमाइज़ करना चाहते हैं और अपनी ख़राबियों को या अजाब और उनको मिनिमाइज़ करना चाहते हैं। अच्छा, अब इसमें जो एक बहुत बड़ा यानी जो बहुत अजीब सी बात आती है वो ये आती है कि सम हाउ वी स्टार्ट टू बिलीव कि ये जो सवाब और अजाब का निज़ाम है ये रूल बेस्ड नहीं है। यानी ये किसी सेट रूल्स और प्रिंसिपल्स पे बेस नहीं करता है बल्कि कुछ डिस्क्रिशंस पे बेस करता है। यानी फॉर एग्जांपल हम अगर कुछ पर्सनालिटीज़ को खुश कर लेंगे तो उसके बाद हम जो दिल चाहे करते रहें, मसला नहीं है, हमारा सवाब बढ़ना ही बढ़ना है। या अगर हम कुछ जगहों पर मिसाल के तौर पर वीक पड़ जाएं इन टर्म्स ऑफ पर्सनालिटीज़ तो फिर आप कुछ भी कर लें। यानी जैसे अस्सलामुअलैकुम, यानी जैसे मिसाल के तौर पर कि हमारा जिस किस्म का बिलीफ है कि अगर हम फॉर एग्जांपल अहले बैत का नाम भी ले लें तो उसके बाद हमें तकरीबन नऊज़ुबिल्लाह लाइसेंस टू सिन मिल जाता है कि फिर हम गुनाह भी करें, खराबियां भी पैदा करें, अपने किरदार की फिक्र भी ना करें, अपने अखलाक को भी ना संवारें, इन सब चीज़ों को छोड़ दें। लेकिन क्योंकि आप कुछ लोगों के नाम लेवा हैं लिहाजा फिर तमाम आपके आगे काम आसान है। यह इसी तरीके से मिसाल के तौर पर कि अगर अहले सुन्नत में से कुछ लोग हैं कि वो कुछ भी कर लें, वो कुछ भी कर लें, लेकिन उनका काम खराब ही खराब है, ठीक है। यानी कि हम इवन उनको ये अलाउंस भी देना पसंद नहीं करते हैं कि वो रसूल खुदा से मोहब्बत करते हैं, हम इस बिना पर भी उनको अलाउंस देने को तैयार नहीं होते, ठीक है। तो ये एक बड़ा अजीब सा सिनेरियो है कि जो हमारे दिमागों में बन गया है दीन के हवाले से। और अगर आप इसी वजह से आप जब अगर खुद अपने दीन का जायजा लें तो इट मेक्स वेरी लिटिल सेंस इवन टू अस। यह जिस तरीके से कि हमारी दुनिया हमारे लिए बाकायदा एक लॉजिकल और एक प्रॉपर रूल बेस्ड सिस्टम देती है ना आपको, अगर हम पलट कर अपने दीन को देखें कि जिन चीज़ों को हम बिलीव कर रहे हैं या जो कुछ हासिल करना चाह रहे हैं, जो लेके जाना चाह रहे हैं, तो हम खुद ही उसका सर से पैर नहीं मिला पाएंगे, खुद ही नहीं समझ में आएगा हमारे कि हम ये सब कुछ कर क्या रहे हैं और किस तरफ जा रहे हैं। तो बहरहाल इसमें जो रूल है मुख्तसरन वो मैं आपकी खिदमत में अर्ज़ कर दूँ कि अगर तौहीद कमज़ोर है, अगर आखिरत के हवाले से तवज्जो कम है, तो फिर दीन के अंदर बहुत प्रॉब्लम्स हैं, आप किसी का भी नाम लें, ठीक है। ये बात बहुत अहमियत के साथ याद रखनी है कि अगर इंसान की ज़िंदगी में खुदा ना खास्ता शिर्क की आलूदगी है, जिसको कुरान करीम ने बार बार कहा कि इन्न शिर्का लज़ुल्मुन अज़ीम, और खुदा हर गुनाह की मग़फ़रत कर देगा इल्ला इल्ला सिवाय शिर्क के, ठीक है, तो अगर जिंदगी में शिर्क है, शिर्क का मतलब क्या है कि यू बिलीव इन मल्टीपल पावर सेंटर्स, शिर्क का मतलब ये सिंपल कि आप और हम या अल्लाह ना करे कोई भी मुसलमान इस बात पर यकीन पैदा कर ले कि जिंदगी में मल्टीपल पावर सेंटर्स हैं, यानी इन एडिशन टू खुदा और भी कोई हस्ती है जो अपनी एक सेल्फ और पर्सनल अथॉरिटी रखती है टू एग्जीक्यूट द थिंग्स, यह है शिर्क। ठीक है, मसला बहुत खराब है, फिर किसी का भी नाम लें, कुछ भी करें, मसला जो है ना फिर वो इजी नहीं है। और फिक्र आखिरत, फिक्र आखिरत जैसे रसूल खुदा ने बयान फरमाया कि फिक्र आखिरत क्या होती है कि आप अपनी जिंदगी में उन चीजों को वैल्यू दें जो बाकी रहने वाली हैं, और आपकी नजर में और आपकी लाइफ में उन चीजों की वर्थ कम से कम होती चली जाए जो फना होने वाली हैं। अगर आप अपनी जिंदगी में इन वैल्यूज को लेकर चल पा रहे हैं तो यह फिक्र आखिरत है। ठीक है, अगर ये दो चीजें नहीं है, ये मिसिंग है, ये प्रॉब्लम है, तो फिर इंसान के लिए बहुत लम्हा फिक्री है। और ये जो मामलात होते हैं ना कि जो जिस तरीके से कि बहरहाल हम लोगों ने अपने दीन का एक चीज बना ली है, आप अगर उसको मैच करें आयात कुरानी से और अहले बैत अलैहिस्सलाम के अपने किरदार से, तो कहीं से भी कोई मैचिंग मिलती नहीं है, यानी कि मौका नहीं है। लेकिन मैं एक हवाला जैसे आपको देता हूँ इमाम अली अलैहिस्सलाम के नहजुल बलागा के, बहुत बहुत कलेमात हैं इस बारे में। जैसे मुझे याद आता है एक लेटर है आपका नंबर 21 कि जिसमें आपने इसी बात को फरमाया है कि हर इंसान हकीकतन वही पाता है जो उसके अमल है। कुरान करीम क्या कहता है, लहा मा कसबत वअलैहा मक्तसबत, जो तुमने कमाया, जो तुम्हारी कमाई है वही तुम्हारे लिए। अनलैसा लिल इंसानी इल्ला मा सआ, सूरह वन्नजम, इंसान के लिए हरगिज कुछ भी नहीं है मगर जो उसकी सही है, यानी एफर्ट है, जो एफर्ट है वही तुम्हारा सरमाया है। ठीक है, तो अगर कोई भी इसके अलावा हमें कोई तस्वीर बना के देने की कोशिश करे लाइफ की, और जैसा मैं कई दफा आप लोगों की खिदमत में अर्ज कर चुका हूं कि आप अपनी दुनिया में इस बात को अच्छे तरीके से एक्सपीरियंस कर चुके हैं कि आप अगर एक कायदे कानून को फॉलो नहीं करते, आप अगर मेहनत नहीं करते, आप अगर दिक्कत नहीं करते, आपको दुनिया की जिंदगी में भी कुछ नहीं मिलता है या नहीं। जब मैंने मिसाल आपको शायद याद होगी कि जो 15 शाबान की तकरीर थी लास्ट ईयर अब्बास के घर में, तो मैंने एक मिसाल दी थी ना कि आप जो हैं अपना जब घर बनाने जाते हैं तो आप आर्किटेक्ट के पास जाते हैं, आप इंजीनियर के पास जाते हैं, आप तमाम कवायद व कवानीन को फॉलो करते हैं, आप इतने डॉलर रुपए खर्च करते हैं, आप कभी भी इस चीज़ पर नहीं आते कि घर जैसे तैसे बना लो और उसके बाद मैं उसमें हर रोज़ मजलिस करूँगा, हर रोज़ नियाज करूँगा, हर रोज़ जो है वो नमाज पढ़ूंगा और मेरा घर सलामत रहेगा। कोई भी इस बात पर बिलीव नहीं करता, आप कभी भी ये काम नहीं करेंगे। कि अगर मैं कहूं कि मैं आपको बेहतरीन नुस्खा दे रहा हूं कि आप अगर 1 मिलियन का घर बनाते हैं 2 लाख में बना लें और बस ये है, आप ये काम करें उस घर में, आप कभी भी मेरी बात नहीं मानेंगे। लेकिन आप उन लोगों की बात मानने को तैयार हो जाते हैं जो आपको यही नुस्खा बेच रहे होते हैं आपकी आखिरत के लिए। सही है, तो ये कोई है अकल की बात, सेंसिबल बात है ये कोई? यानी इस दुनिया की जिंदगी में तो इंसान बिरयानी खाए या चने फांके गुजर ही जाती है। ठीक है ना, एक दिन जैसे कहते हैं ना मौत जो है वो हर दर्द की दवा है, जब मौत आ गई सारी तकलीफें खत्म हो गई, लेकिन आखिरत के दर्द की दवा कोई नहीं है। अगर इंसान आखिरत में दर्द और दुख लेके एंटर हो खुदा ना खास्ता, तो उसकी कोई दवा नहीं है, उसका कोई मदावा नहीं है। और जब हम शफाअत की भी बात करते हैं तो हमारे तमाम बुजुर्ग उलमा ने इस बात को वजाहत के साथ बयान फरमाया है کہ آخرت میں کوئی شفاعت نہیں ہے. ٹھیک ہے, یہ بہت اہم نقطہ ہے. آخرت میں شفاعت نہیں ہے, شفاعت اسی دنیا میں ہے جو آخرت میں دکھتی ہے. یعنی کیا مطلب ہوا, اگر دنیا میں اہل بیت علیہ السلام سے تعلق پیدا کیا, دنیا کی زندگی میں ان سے کنیکٹ ہوئے, ان کو فالو کیا, اور صرف اہل بیت نہیں ہر چیز شفاعت کرتی ہے, آپ کی نماز آپ کی شافع ہے, آپ کا روزہ آپ کا شافع ہے, آپ کی قرآن کی تلاوت آپ کی شفاعت کرنے والی ہے, سب آپ کے شافعین ہیں. تو دنیا کی زندگی میں جس سے آپ تعلق پیدا کریں گے نا, وہ آپ کی شفاعت آخرت میں کرے گا, نہ یہ کہ دنیا میں جس سے کچھ بھی تعلق نہیں تھا اور آخرت میں اچانک شفاعت وجود میں آ جائے گی, یہ کوئی پاسبلٹی نہیں ہے. یعنی اگر اس قسم کی کسی شفاعت پر بھی کوئی بھروسہ کر کے بیٹھا ہے تو وہ اپنے آپ کو دھوکہ دے رہا ہے. کہ اگر ہمیں اہل بیت علیہ السلام کی شفاعت یقیناً ہم سب کو درکار ہے, تو اس کے لیے ہمیں کیا حساب رکھنا پڑے گا کہ دنیا کی زندگی میں ہم نے اہل بیت سے کتنا تعلق پیدا کیا ہے. کتنا, اور تعلق پیدا کرنے کا مطلب یہ ہے کہ ہم نے کتنا ان کو فالو کیا ہے, کتنی ان کی راہ کو طے کیا ہے. اور یہ نقطہ آپ کے پاس, آپ اس چیز کو ہر نماز میں دہراتے ہیں لیکن عام طور سے ہم توجہ نہیں کرتے. دیکھیں, اہدنا الصراط المستقیم ہر دن ہر نماز میں آپ کہتے ہیں نا, کم از کم دو مرتبہ اہدنا الصراط المستقیم. صراط کیا ہے؟ صراط پاتھ وے, صراط ایک راہ ہے. راہ کس لیے ہوتی ہے؟ چلنے کے لیے ہوتی ہے, راہ طے کرنے کے لیے ہوتی ہے. اور اس کے بعد آپ کہتے ہیں صراط الذین انعمت علیہم, یعنی جس صراط مستقیم کو آپ خدا سے مانگ رہے ہوتے ہیں ہر نماز میں, وہ صراط انعمت علیہم کی صراط ہے. صراط انعمت علیہم تو اس کا مطلب ہے کہ انعمت علیہم حقیقتاً ایک رستے کو سگنیفائی کرتے ہیں جن پر چلنا ہے. انعمت علیہم اس لیے نہیں ہے کہ آپ فقط قصیدہ پڑھ کے فارغ ہو جائیں ان کے, یا ان کے نام لیوا ہوں. آپ دیکھیں ہر نماز آپ کو ریمائنڈ کراتی ہے. یہ جملے آپ کہتے ہیں نا, اہدنا الصراط المستقیم, صراط جو بالکل اسٹریٹ لائک اے فری وے مجھے میری ڈیسٹینیشن تک پہنچا دے. اور وہ صراط کیا ہے؟ الذین انعمت علیہم, جو انعمت علیہم ہے, جن پر تو نے انعام نازل کیا, یعنی انبیاء, صدیقین, شہداء, اولیاء, صالحین. تو ان کی راہ طے کرنے سے مسئلہ حل ہوتا ہے, ان کو فالو کرنے سے مسئلہ حل ہوتا ہے. جیسے کہ ہم نے اس بات کو اچھے طریقے سے دیکھ لیا کہ خاص طور سے کربلا میں, کہ جب یہ چیز سامنے آ گئی نا, یعنی اگر آپ واقعی کربلا سے پہلے نوٹ کریں تو شاید امام حسین کا نام لینے والے لاکھوں میں ہوں. جب تک یہ سارا واقعہ بیعت یزید والا درپیش نہیں ہوا تھا, تو آپ کوفے چلے جائیں, بصرے چلے جائیں, مدینے چلے جائیں, مکے چلے جائیں, کوئی ایک شخص بھی نہیں ہوگا جو امام حسین کو نعوذ باللہ برا کہتا ہوگا, یا آپ کہتا ہوگا نہیں ہمیں وہ اچھے نہیں لگتے. لیکن جب وہ امتحان آیا, اور اس امتحان کے اندر خاص بات کیا تھی کہ امام حسین علیہ السلام نے واقع کربلا کے وقت لوگوں کو خود بلایا ہے, یعنی یہ کوئی ان نون وے میں یا ناشناس طریقے سے واقع کربلا نہیں واقع ہوا ہے کہ پتہ ہی نہیں تھا کسی کو کہ امام حسین قتل ہو گئے, شہید ہو گئے, اور اس کے بعد لوگ جاگ رہے ہیں. ایسا بالکل بھی نہیں تھا. مدینے والوں کو پتا تھا, مکے میں 6 مہینے امام حسین علیہ السلام رہے ان کو پتا تھا, آپ نے بصرے میں لوگوں کو خطوط لکھے ہیں, اپنے لوگ بھیجے باقاعدہ, وہاں پر لوگ قتل ہوئے. آپ کو بتائیں ابن زیاد پہلے بصرے کا گورنر تھا, اور وہاں پر امام حسین علیہ السلام کے جب خطوط گئے ہیں تو وہ انٹرسیپٹ ہوئے ہیں, وہ لوگ پکڑے گئے ہیں, مارے گئے ہیں, اور پھر وہاں سے وہ کوفے کی طرف آئے. ابن تو سب کو پتا تھا, سارے اس واقعے سے پہلے امام حسین کے نام لیوا تھے اور امام حسین کی محبت کا دعویٰ کرنے والے تھے. لیکن اینڈ میں کیا ہوا؟ جب وہ امتحان کا مرحلہ آ گیا تو پھر کیا ہوا؟ مشکل سے 100 لوگ, उस पूरी इतनी बड़ी इस्लामी मुमलिकत में सिर्फ 100 अफराद, जिनमें से भी 20-25 तो आपके अपने ख़ानदान के ही थे। तो ये मसला जो है ना, ये ज़िंदगी का अहम तरीन मसला है कि जब खुदा इस बात को सामने लाता है कि अहमियत किस बात की है। ये तमाम की तमाम बातें खाली वाकया बयान करके और रो के या हंस के गुजार देने के लिए नहीं होते। ये तमाम चीज़ें इसलिए होती हैं ताकि उनसे हम लेसन्स फॉर अवर लाइफ एक्सट्रैक्ट करें। अभी हम भी तो उसी ऐसे ही इम्तिहान के इंतज़ार में बैठे हुए हैं ना, जो 12वें इमाम के ज़रिए से होगा। आप देखिएगा वहाँ भी यही सब होगा, वहाँ भी यही सब होगा कि इस वक्त इतनी बड़ी उम्मत जो है ना, वो या इमाम ज़मान अदरकनी, और जब वो वक्त आएगा तो खुदा ही रहम करे हमारे हाल पर। क्यों? इसलिए कि जो असल बात समझने की है ना, जो जहाँ से बात मैंने शुरू की थी कि हम दीन को ऐसा समझते हैं कि जैसे इसमें कोई कायदा कानून नहीं है, यहाँ पर कोई रूल्स और प्रिंसिपल्स वर्क नहीं करते हैं। यानी बिल्कुल ऐसा ही है कि आप अगर मिसाल के तौर पर मिर्च ज़मीन में बोएं और उसके बाद ये तवक्को रखें कि इसमें से कोई मीठा फल निकल आएगा या आम मिल जाएंगे मुझे, तो ये दीवानापन है या नहीं है? इसी तरीके से अगर जो दीन की असल है, यानी जैसे मैंने कहा तौहीद, फिक्र आखिरत, विलायत, इत्तेबाए विलायत, इसमें से कुछ भी ना करें, इस पर कोई मेहनत ना करें, बीज बोएं किसी और चीज का और तवक्को रखें कि वो सारे फल मिल जाएंगे कि जो दीन अंबिया से मिलते हैं, तो ये दीवानापन है या नहीं है? ठीक है, ये एक प्रॉब्लम है। तो इस बिना पर मैं मुख्तसरन 2-3 बातें बस उसूल के तौर पर आपके सामने बयान करके और बात ख़त्म करता हूँ। उम्मीद है कि इंशाल्लाह आप लोग याद रखेंगे इन चीज़ों को। सूरह आले इमरान आयत नंबर 79, मा कान अल बशरिन अन युतियल्लाहुल किताब वल हुक्म वन नबुवता, के कोई भी बशर उसके लिए ये पॉसिबल नहीं है कि अल्लाह उसको किताब दे, हिकमत दे और नबुवत दे। सुम्मा यकूला लिन्नास कूनु इबादन ली, और वो ये तमाम की तमाम चीज़ें खुदा से वसूल करे और उसके बाद इंसानों से ये कहना शुरू हो जाए कि तुम मेरे बंदे बन जाओ। ठीक है, किसी भी इंसान के लिए मुमकिन नहीं है कि जिसको खुदा बहैसियत नबी मुंतखब करे, किताब और हिकमत अता करे, और वो इंसानों से ये कहना शुरू हो जाए कि तुम मेरे बंदे बन जाओ। लेकिन वो क्या, मिन दून अल्लाह, खुदा को छोड़कर। अच्छा, ये सारे काम अंबिया ने तो नहीं कहा कभी भी, लेकिन वो जो अंबिया के बाद उनके दीन के दावेदार और ठेकेदार बने, उन्होंने ज़रूर ये काम किए कि अंबिया और औलिया को इलाह बना दिया। ठीक है, उनको इलाह बना दिया, जैसे जनाब ईसा अलैहिस्सलाम को, इब्न मरियम अलैहिस्सलाम को इब्नुल्लाह और इस क़िस्म की चीज़ें। ठीक है, तो ये नबी कभी भी ये नहीं कहेगा। तो इसका मतलब क्या है कि अगर कोई भी नबी के नाम से तुमसे ये ऐसी बातें करे तो वो झूठा है, वो नबी पर बोहतान लगाने वाला है, क्योंकि ये नबी के पैगाम का हिस्सा ही नहीं है। तो वो नबी हमेशा तुमसे क्या कहेगा, वलाकिन कूनु रब्बानीयीन, कि तुम रब वाले बन जाओ। जिसको भी खुदा किताब और हिकमत और नबुवत देगा, वो इंसानों से इसके अलावा और कोई बात नहीं करेगा कि तुम रब्बानी बन जाओ, रब वाले बन जाओ। अब ये रब्बानी क्या होता है, यानी कि इंसान अपने आप को ऐसा बनाए कि रब की बारगाह में कबूल हो जाए। ठीक है। रब्बानी किसको कहते हैं कि जिसे रब कबूल कर ले कि ये मेरा बंदा है, ये मेरी बारगाह में मकबूल है, ये रब्बानी। तो इसका तमाम जो अंबिया का और अंबिया के औसिया की जो पूरी तालीमात हैं वो क्या हैं कि हम रब वाले बन जाएं, इसके अलावा और कोई पैगाम नहीं। बिमा कुंतुम तुअल्लिमून अल-किताब, कि जैसा कि तुमको किताब का इल्म दिया गया, वह बिमा कुंतुम तदरुसून, और जैसा कि तुम दर्स व तदरीस करते हो, सीखते हो, सिखाते हो। तो यहां से हमको एक बात समझ में आ रही है बहुत वाज़े कि अंबिया के तालीम का बुनियादी निचोड़ कहां पर है, कहां पर है, किताब में। अगर आप इल्म में किताब से अपने आप को दूर कर लेंगे खुदा ना खास्ता, और किताब के इल्म से अपने आप को बहरामंद नहीं करेंगे, तो अंबिया का पैगाम हमेशा आपसे गुम हो जाएगा और उसकी जगह जो है ना दूसरे लोग ले लेंगे कि जो हकीकतन स्पोक्स पर्सन होंगे फॉर शयातीन। क्यों? इसलिए कि ये भी कुरान करीम ने बताया है कि अंबिया की दावत के साथ साथ शैतान की दावत चलती है, ठीक है, बिल्कुल साथ साथ चलती है। ये कुरान का बहुत वाज़े मैसेज है कि शैतान की दावत अलग से नहीं आती है, इसी में मिलकर आती है जो नबी की दावत होती है। और जो लोग आखिरत पर ईमान रखते हैं, अल्लाह के बंदे हैं, वो इस काबिल होते हैं कि दोनों को डिस्टिंग्विश कर लें, वरना बाकी लोग सब उसका शिकार हो जाते हैं। यह सूरह हज की आयतों में, सूरह हज की आयतों में कि कोई नबी ऐसा नहीं है कि उसकी उम्नियत में, यानी जो नबी लोगों तक पैगाम पहुंचाना चाहता है उसमें शैतान अपने मैसेजेस को इल्का कर देता है। और हमने ऐसा करने की इजाजत क्यों दी है? ताकि लोगों के दरमियान ये फर्क पैदा समझ में आ जाए कि कौन आखिरत पर ईमान रखता है, कौन नहीं रखता है। तो जिसका ईमान आखिरत पर नहीं है वो उसमें उसका शिकार हो जाता है, उस धोखे और फरेब में फंस जाता है, ठीक है। तो शयातीन की दावत अलग से नहीं आती है, इसी का हिस्सा बन के आती है, इसी के नाम पर आती है, इसी का लिबादा उड़कर आती है जो नबी की दावत है। तो आप इसको काउंटर कैसे करेंगे, इसका मुकाबला कैसे करेंगे? इल्म किताब के ज़रिए से और अक्ल के ज़रिए से, ठीक है। आपके पास जो टूल्स हैं मेनली शयातीन के इल्का का, या शयातीन जो अपनी चाहतें अंबिया की दावत में इंक्लूड करते हैं, इन्फ्यूज़ करते हैं, उसको आप डिस्टिंग्विश कैसे करेंगे? इल्म किताब और अक्ल की बदौलत, ठीक। यानी यहाँ पर जज्बात, अकीदत, तरफदारी, जज्बाती मोहब्बत, दे हैव नो रोल टू प्ले। और सारा का सारा प्रॉब्लम जो है वो हमारे साथ यही हो रही है तकरीबन कि जो असल मैसेज है वो तमाम गॉबल्ड अप हो गया है, कि वो कुछ का कुछ चला गया है। यानी कि अब आप खुद इस बात को देखें कि हमारी नज़र में दीन के हवाले से जो चीज़ सबसे ज़्यादा अहम है वो जज्बातियत है या अकीदत है, ना कि इल्म और अक्ल, ठीक है। जबकि कुरान करीम, इमाम अली अलैहिस्सलाम, और ये नहीं कि मैं इस बात पर हैरानी होती है कि कोई इंसान इमाम अली अलैहिस्सलाम को चाहे और इल्म और हिकमत का आशिक ना बने, हैरानी होती है इस बात पर, क्योंकि जिस तरीके से इल्म और हिकमत के चश्मे इमाम अली अलैहिस्सलाम ने बहाए, ऑलमोस्ट अनपैरेलल्ड है वो, कि चाहे आपके कलेमात हों या आपकी दुआएं हों, मुनाजात हों, हर जगह पर انہیں جو علم و معرفت اور حکمت کے سوتے امام علی علیہ السلام سے پھوٹتے ہیں، تو کوئی علی کا نام لے اور علم و حکمت کا عاشق نہ بنے، یہ بذات خود ہے. لیکن یہ بھی بہرحال شیطان از اے ماسٹر کرافٹس مین، ٹھیک ہے نا، کہ اس کی اسکل بہرحال جب امام علی علیہ السلام نے اس کے اسکل فل ہونے کی تعریف کی ہے تو بہرحال یقیناً کہ یعنی اس جگہ پر ہم کو لا کے کھڑا کر دیتا ہے کہ وہ تمام کی تمام چیزیں جو آبویس نتائج ہیں وہ نہیں مل پاتے. یعنی جیسے امام سجاد علیہ السلام کا جملہ ہے کہ وائے ہو افسوس ہو اس پر جس کا ایک دس پر غالب آ جائے، یعنی جس کا ایک دس کو ڈیفیٹ کر دے. اب لوگوں نے حیران ہو کے پوچھا یہ کیا ہوتا ہے کہ ایک دس پر غالب ہو آ جائے، افسوس ہے اس انسان پر. تو آپ نے فرمایا کہ خدا نے جو نظام رکھا ہے وہ یہ کہ تمہاری بدی کی جو جزا ہے وہ 1:1 سے زیادہ نہیں ہے، اور تمہاری نیکی کی جو ریوارڈ ہے وہ 1:10 سے کم نہیں ہے، اور اس کے باوجود کوئی جہنم میں چلا جائے تو اب کتنی اسکل چاہیے ہوتی ہوگی کہ جب اتنا لوکریٹو بینیفٹس ہیں جہاں پر موجود ہیں کہ وہاں پر کسی کو لوزر بنا دے. ٹھیک ہے، یہ ہے شیطان کی اسکل کہ جس میں وہ انسانوں کو اپنا شکار بناتا ہے. تو اب اس کی وجہ کیا ہوتی ہے؟ اس کی وجہ بنیادی طور پر یہی ہوتی ہے کہ ہم علم اور عقل کی راہ کو چھوڑ کر اور جذباتیت اور عقیدت کو اپنا نصب العین بنا لیتے ہیں. تو شیطان آسانی سے پھر وہ کہتا ہے نو، اب یہ میرے لیے کام آسان ہو گیا. ٹھیک، تو اب میں ایک دو مثالیں اسی حوالے سے آپ کو دے کر اور بات ختم کروں کہ علم کتاب مین ہے. اگر علم کتاب اور کتاب میں تفکر و تدبر سے اپنے آپ کو دور رکھیں گے تو پھر موسٹ لائکلی شیطان کے ٹریپ سے بچنا بہت بے انتہا مشکل ہے، اس کے قید اور مکر سے. یہ آیت ہے سورہ عنکبوت کی آیت نمبر 41، مثل الذین اتخذوا من دون اللہ اولیاء کمثل العنکبوت اتخذت بیتا. اچھا، یہ آیت میں اس لیے بھی پڑھ رہا ہوں کہ ابھی آپ لوگوں نے شب قدر میں سورہ عنکبوت کی تلاوت بھی کی ہوگی، سورہ عنکبوت اور سورہ روم کی، اور امید ہے کہ اس آیت پر بھی غور کیا ہوگا. آیت 41 کیا بتا رہی ہے؟ مثل ان لوگوں کی حالت، ان کی مثال کن لوگوں کی؟ جو خدا کو چھوڑ کر دوسروں کو اپنا ولی بنا لیتے ہیں. اچھا، یہاں پر ایک بات ذہن میں رکھیے گا کہ یہ جو بعض اوقات وہابی منطق ہے کہ جس میں وہ ولایت امام علی علیہ السلام کو ولایت خدا سے ٹکرا رہے ہوتے ہیں، تو یہ ایک حماقت ہے. ٹھیک ہے، اچھا، لیکن اس کے مقابلے میں ہم لوگ بھی کوئی بہت زیادہ عقل مندی کا مظاہرہ نہیں کرتے کہ ولایت نبی اور امام ولایت خدا کے ماتحت ہے، اس کی سیریز میں ہے. اور اگر آپ گہری معرفت رکھتے ہیں تو اس کی تجلی ہے. ٹھیک ہے، ولایت نبی اور امام جو ہیں وہ ولایت خدا سے ہٹ کے کچھ بھی نہیں ہے. یہاں پر ہم غلطی کرتے ہیں کہ جب اس کو ایک اپنی سیپریٹ ڈسٹنکٹ آئیڈینٹی دینا شروع ہو جاتے ہیں، یہ ہماری غلطی ہے. اور ان کی غلطی کیا ہے کہ وہ ایک دوسرے کو اس کے مقابلے میں دو مختلف چیزوں کو لا کر اور ایک دوسرے کے مقابل کھڑا کر دیتے ہیں. ٹھیک ہے، تو من دون اللہ کا مطلب یہ نہیں ہے کہ اہل بیت یا پیغمبر، یعنی من دون اللہ کا مطلب خدا کے سوا. پیغمبر اور اہل بیت خدا کے سوا نہیں ہے. ٹھیک ہے، اس بات کو ذہن میں رکھنا ہے، پیغمبر اور اہل بیت خدا کے اسم کی تجلی ہیں، یعنی خدا انہی سے پہچانا جاتا ہے. خدا کی اطاعت کیسے ہوتی ہے یہ ان سے ہی سمجھ میں آتی ہے. تو یہ من دون اللہ نہیں ہے، اپارٹ فرام اللہ نہیں ہے، بسائڈز اللہ نہیں ہے.
تو جو خدا کو چھوڑ کر دوسروں کو اولیاء بناتا ہے اس کے لیے ایک مثال قرآن نے بیان کی ہے. وہ مثال کیا بیان کی ہے؟ مکڑی کا اپنا گھر بنانا. مکڑی نہیں, ٹھیک ہے, مکڑی نہیں, بلکہ مکڑی کا اپنا جال بننا. اور پھر اس کے آخر میں کیا ہے؟ لو کانو یعلمون. لو کا مطلب ہوتا ہے, یہ جو ورڈ ہے, جیسے آپ اف آئی وش, اب یہ لو کس کی طرف سے آ رہا ہے؟ خدا کی طرف سے آ رہا ہے, یعنی کاش. یہ لوگ اس حقیقت کا علم رکھنے والے ہو جائیں, یعنی خدا کو اپنے بندوں پر کس بات کا افسوس ہو رہا ہے کہ یہ کیوں اس حقیقت کا علم نہیں رکھتے کہ غیر خدا کو ولی بنانا مکڑی کے اپنا گھر بنانے کے ایکولنٹ ہے. اب کیا مطلب ہے اس مثال کا؟ اس پہ سوچنا پڑے گا نا. ظاہر علم کی ضرورت آپ کو کہاں پڑتی ہے؟ یعنی اب اس مثال, یہ تو ایک علم ہے, اور مثال کو سمجھنے کے لیے پھر عقل چاہیے ہوتی ہے کہ تاکہ آپ اس کی حقیقت کو جانیں, اس کی ڈیپتھ میں جائیں, اس کے اندر جو ٹروتھ ہے اس کو ایکوائر کر پائیں. دیکھیں, مکڑی کا جو جالا یا گھر بننا ہے اس میں کیا کیا خصوصیات ہوتی ہیں, آپ کبھی بھی اس کو دیکھیں, اسپائڈر ویب کو, تو وہ بہت انٹریکیٹ اسٹرکچر ہے, ٹھیک ہے, ایک بہت انٹریکیٹ اسٹرکچر ہوتا ہے, سوفسٹیکیٹڈ ہوتا ہے. پھر یہ کہ اس کے بنانے میں بڑی محنت لگی ہوتی ہے, مستقل مزاجی ہوتی ہے, ہنر ہوتا ہے, اسکل ہوتی ہے, لیکن کیا چیز نہیں ہوتی؟ مضبوطی اور پائیداری نہیں ہوتی, ٹھیک ہے. تو یہ مثال آپ کو کیا سمجھا رہی ہے کہ جو لوگ غیر خدا کو اپنا سرپرست اور ولی ہے نا, سرپرست سمجھ لیجئے, جو لوگ غیر خدا کی سرپرستی میں اپنی زندگی گزارتے ہیں وہ ایسا نہیں ہوتے کہ جاہل ہوتے ہیں, ایسا نہیں ہوتے کہ ہنرمند نہیں ہوتے, محنت نہیں کرتے, مشق سب کرتے ہیں, لیکن آخر میں جو اپنے لیے بناتے ہیں نا اس میں کوئی پائیداری نہیں ہوتی, اس میں کوئی بقا نہیں ہوتی, اس میں کوئی استقلال نہیں ہوتا. کہ بالکل جس طریقے سے کہ آپ مکڑی کے اتنے محنت سے بنے ہوئے گھر کو یوں ہاتھ لیں اور نوچ کے پھینک دیں, اسی طریقے سے ان کے بنائے ہوا پورا کا پورا جو سیٹ اپ ہوتا ہے نا, قضا آتی ہے, موت آتی ہے, ایک ہاتھ سے نوچتی ہے اور پھینک دیتی ہے, ختم. اب یہ مسئلہ علم اور عقل کا ہے نہیں ہے. تو اس طریقے سے, اور ایک مثال میں آپ کو اور آپ کے سامنے رکھ دوں, یہ سورہ قصص کی آیتیں ہیں, اور یہ وہی جو آخرت کے حوالے سے جو بات کی گئی کہ وما اوتیتم من شیء فمتاع الحیاۃ الدنیا وزینتہا. یہ ایک اور علم کا انتہائی سنہری نقطہ ہے جو قرآن کریم آپ کو دیتا ہے. وما اوتیتم من شیء, جو چیز بھی تم کو دی گئی ہے, فمتاع, وہ کیا ہے؟ ایک سرمایہ ہے, متاع الحیات الدنیا, صرف اور صرف حیات دنیا کا سرمایہ ہے. یعنی اس میں کیا کیا چیزیں ہم کو دی گئی ہیں؟ ہمارا مال ہے, ہماری اولاد ہے, ہمارا گھر ہے, دیگر مختلف قسم کے سرمائے ہیں, لذتیں ہیں, لیکن یہ سرمایہ فقط کہاں تک ہے؟ حیات دنیا تک ہے. جب تک تم دنیا کی زندگی میں موجود ہو اس وقت تک تم اس کا بینیفٹ لے سکتے ہو, اٹ از یور پراپرٹی اینڈ یور ایسٹ, بیونڈ اٹ آل گون, ختم, ٹھیک. اور اس کا اگلا ٹکڑا جو ہے نا وہ اور بہت ہی زیادہ انسٹرکٹیو ہے, وہ زینتہا. زینتہا کا مطلب یہ ہے کہ جو کچھ بھی تمہارے ہاتھ میں ہے وہ تمہاری زینت نہیں ہے. زینت یعنی اڈارنمنٹ, زینت یعنی وہ چیز جو آپ کو حسن دیتی ہے, जिसकी वजह से आप वर्दी एंड वैल्यूएबल होते हैं, वो आपकी जीनत है। तो ये तमाम का तमाम जो माल व असबाब दुनिया में जो तुम कमा रहे हो, ये किसकी जीनत है? ये दुनिया की जीनत है। ये अजीब अजीब नुक्ता है मारिफत है, ठीक है। यानी कि हम मिसाल के तौर पर हमने बहुत बड़ा कोई घर बनाया या बहुत कीमती गाड़ियां ली या बहुत घर को सजा बना लिया, इसमें तुम्हारा हुसन नहीं है। ये सब का सब जीनत है दुनिया है। यानी आपने अगर इतना अच्छा ये घर बनाया तो आपने किस चीज को खूबसूरत किया? अपने आप को, दुनिया को। हाँ, इसमें मता यानी यूजफुलनेस है हमारे लिए, लेकिन खूबसूरती ये दुनिया की है। तो इंसान की खूबसूरती कहां से आती है फिर? इंसान की खूबसूरती कहां से आती है? आपके किरदार से, आपके अखलाक से, आपके ईमान से। बंदे का हुसन वहां से आता है। तो इस हिमाकत में नहीं पढ़ना। ये इल्म और अकल है जो कुरान हमको देता है, और अगर इसको हम इग्नोर करते चले जाएं, इग्नोर करते चले जाएं और अपने दीन को विम्स एंड फैंसीज पर बेस करें, दीन फकत जज्बातियत और अकीदतों का एक पूरा कोई मलगोबा बन के रह जाए, कोई कायदा कानून हिसाब किताब उसके अंदर मौजूद ही ना हो, तो फिर क्या होगा? फिर उसके बाद यही होगा कि खुदा ना खास्ता फिर बहुत तकलीफदेह कॉन्सिक्वेंसेस के लिए इंसान को फिर तैयार रहना चाहिए, ठीक है। और इस बारे में हमें, यानी आखिरी बात मेरी, कि इस बारे में हमें किसी गलतफहमी का शिकार नहीं होना चाहिए। आपको मैं रेफरेंस भी देता हूँ, खुतबा कासिया का नहजुल बलागा, और आई थिंक 190 है, और उसके इब्तिदा में इमाम अली अलैहिस्सलाम बयान फरमाते हैं कि इबलीस जिसने 6000 साल खुदा की इबादत की, और वहां पर आपके जुमले ये हैं कि नहीं मालूम कि ये 6000 साल दुनिया के थे या आखिरत के थे, यानी आगे वाले, क्योंकि आगे वाले जहान का जो टाइम पीरियड है ना, वो हमारे मुकाबले में बहुत स्लो है। खुद कुरान की बहुत आयतों से कि जैसे खुदा के पास एक दिन तुम्हारे 1000 साल के बराबर है, खुदा का एक दिन तुम्हारे 1000 साल के बराबर है। तो वो उस आलम और जहान के 6000 साल थे या इस आलम के 6000 साल थे, और उसने एक मौके पर खुदा की इताअत और उसके हुक्म के सामने सर झुकाने से इनकार किया और खुदा ने उसे मर्दूद और लईन और रजीम करार दे दिया। आप पढ़ें जाके उसको, जो 6000 साल से मुसलसल इबादत खुदा बजा ला रहा था। तो यह फरमाते हैं कि फिर तुम किस बिरते पे बैठे हुए हो कि अगर उसके मुकाबले में जो आता है उसके हुक्म से सरतावी करता है तो खुदा इस तरीके से उसको रजीम करार दे देता है। हम किस जगह पे बैठे हुए हैं और हम क्या सोच रहे हैं कि हमारे पास गुनाहों का एक वबाल पूरा मौजूद है और उसके बाद भी हम आराम से, कि चौथे इमाम का भी वाकया है और आपकी जवानी के ये सारे वाकयात हैं कि काबे में, यानी वो लोग जो बड़े आबिद व जाहिद कहलाते थे, बसरे की एक जमात थी, कि उनमें से रिवायत करता है शख्स कि मैंने एक जवान को देखा कि जो काबे के पर्दे को पकड़कर और बिलक बिलक के रो रहा है और ये कह रहा है कि ऐ खुदा, मुझे नहीं पता कि क्या मैं जहन्नम के लिए पैदा हुआ हूं, मुझे नहीं पता कि मेरे गुनाहों की मगफिरत हो पाएगी या नहीं हो पाएगी, मुझे नहीं मालूम कि तेरी बारगाह में मेरा क्या मकाम है, मेरा क्या हशर होने वाला है, और गश खा के गिर गया वो जवान। तो हम आए और हमने आके उसको उठाया और कहा, पता चला कि ये कौन है, ये अली इब्न हुसैन अलैहिस्सलाम है। تو کہا کہ آپ اور آپ جیسے لوگ آپ خانوادہ رسالت ہیں، تو آپ نے فرمایا کہ اس کا نام لے کے کہ اے فلاں، اس بات کو یاد رکھنا کہ خدا نے جہنم اپنے نافرمانوں کے لیے بنائی ہے، چاہے وہ سید قریشی کیوں نہ ہو، اور خدا نے جنت اپنی اطاعت گزاروں کے لیے بنائی ہے، چاہے وہ غلام حبشی کیوں نہ ہو۔ تو ہمیں پتہ ہے، ہمیں پتہ چل گیا خدا کی بارگاہ میں میرا کیا مقام ہے، مجھے گارنٹی مل گئی، میرے گناہ میری غلطیاں معاف ہو گئی ہیں، پتہ ہے ہم میں سے۔ پھر ہم کس بات پہ مطمئن ہیں؟ پھر ہم کس چیز پر سکون سے بیٹھے ہوئے ہیں؟ یا ہمیں اس بات کا یقین ہی نہیں ہے کہ جو باتیں قبر اور آخرت کے بارے میں بتائی گئی ہیں وہ سچ ہیں، اور واقعاً ہم کو اس قسم کے حالات اور واقعات درپیش ہوں گے آگے کہ جہاں پر ان تمام باتوں کا حساب لیا جائے گا اس زندگی کا جو ہم یہاں پر گزار کے آئے ہیں۔ ٹھیک ہے، تو یہ آیت جو ہے یہ سورہ قصص کی، یہ اس پر ہی اینڈ ہوتی ہے، وَمَا أُوتِيتُم مِّن شَيْءٍ فَمَتَاعُ الْحَيَاةِ الدُّنْيَا وَزِينَتُهَا، جو تمہارے پاس یہاں پر ہے سرمایہ، یہ متاع ہے حیات دنیا کی زندگی تک، لیکن زینت زمین کی ہے، دنیا کی ہے۔ اس بیوقوفی میں نہیں پڑنا کہ اس کو اپنی زینت سمجھنا شروع کر دینا۔ تمہاری زینت تمہارا ایمان اور عمل صالح اور اخلاق پاکیزہ ہے، یہ تمہاری زینت ہے اور تمہارا حسن ہے۔ وَمَا عِنْدَ اللَّهِ خَيْرٌ وَأَبْقَى، اس کے پیچھے مت جاؤ جمع کرنے کے، جو خدا کے پاس ہے وہ جمع کرو، کیونکہ وہ بہتر بھی ہے اور بہت زیادہ باقی رہنے والا ہے۔ جو خدا، یعنی خدا کے پاس کیا ہے کہ جو خدا نے تم سے وعدہ کیا ہے اجر کا، ثواب کا، جزا کا، اس کو جمع کرو۔ افلا تعقلون، کیا پس تم لوگ عقل استعمال نہیں کرتے؟ تو خدا نے ہم سے کس بات کا مطالبہ کیا ہے؟ کاش لو کانو یعلمون، افلا تعقلون، افلا تتفکرون، افلا یتدبرون القرآن ام علی قلوب اقفالها، کہ یہ لوگ کیوں قرآن میں تدبر نہیں کرتے؟ کیا ان کے دلوں پر تالے لگ گئے؟ تو خدا اور نبی اور امام ہم سے کیا توقع لے کے ہمارے انتظار میں ہیں، اور ہم ان کی طرف کیا بھیج رہے ہیں؟ اب یہ پھر ہمیں سوچنا ہے کہ پھر اس سارے کاروبار کا انجام کیا نکلے گا اور ہم کہاں پہنچیں گے۔ تو بہرحال رمضان کے آخری ایام ہیں، اپنے لیے اور آپ سب کے لیے دعا ہے کہ رب العالمین ہماری معرفت اور بصیرت کو اس مقام تک پہنچائیں کہ ہم اپنی زندگی میں اپنے لیے بہتر فیصلہ کرنے کے قابل ہوں۔ دیکھیں یہ ساری باتیں جو ہے نا، بالکل ذہن میں رکھیے گا کہ میں نے یہ بات حقیقتاً آپ سے نہیں کی ہے، اپنے آپ سے کی ہے، اور آپ کو بھی یہ تمام باتیں کسی اور کے لیے نہیں سننی، اپنے آپ کے لیے سننی ہے۔ ٹھیک ہے، اور اس بات کو آپ کو جائزہ لینا ہے کہ ان تمام چیزوں کی آپ کے لیے کوئی یوٹیلیٹی ہے یا نہیں ہے، آپ کے لیے کوئی فائدہ مند ہے، اور اگر آپ کو اس کا فائدہ نظر آتا ہے تو پھر اقدام کرنا ضروری ہے، دین یو ہیو ٹو ٹیک ایکشن، کیونکہ یہ معاملہ خطرناک ہے۔ اور اس کے بعد پھر دعا کے خداوند کریم ماہ رمضان میں جو بھی ہماری نعمت محنتیں ہیں ان سب کو قبول فرمائے، اور جو بھی ہمارے ٹوٹے پھوٹے عبادات ہیں، ظاہر ہے کہ جس میں، جس عبادت میں مکمل خلوص نہ ہو، طہارت نفس نہ ہو، تو وہ عبادت حقیقتاً خدا کی بارگاہ میں اٹھنے کے قابل نہیں ہوتی ہے، لیکن ہم امید کرتے ہیں کہ رب العالمین انہی ناقص عیب والی عبادتوں اور اعمال کو قبول فرما لے۔ جتنا بھی ہم نے اپنی پیٹھ پر اپنے گناہوں سے آگ جلائی ہے، خدا اپنی رحمت و مغفرت کی بارش برسا کر اس آگ کو بجھا دے. عید کا دن, جیسا میں نے پہلے بھی ایک تقریر میں کہا تھا کہ عید کا دن حقیقتاً ماہ رمضان کی عیدی کا دن ہوتا ہے, اور اگر ہمیں اس بات کی توفیق ہو جائے کہ ہم جو دعائیں, جو نماز عید کا جو قنوت ہے, اگر اس کی معرفت ہمیں نصیب ہو جائے تو انشاءاللہ وہ ایک بہترین عیدی ہے. اس پہ غور کیجئے گا, اس دعائیں قنوت پر کہ جو عید میں 9 دفعہ پڑھی جاتی ہے نماز میں, کہ اس میں کیا خاص بات ہے. ٹھیک ہے, وہی حقیقتاً عیدی ہے مومن کی جو ہم کو دی گئی ہے. تو پروردگار عالمین ہمیں اس مقام تک پہنچائے کہ ہمیں وہاں خدا کی بارگاہ سے عید ملے انشاءاللہ ماہ رمضان کے اختتام پر. اور پھر یہ گفتگو اور ہماری گفتگو ہرگز ختم نہیں ہو سکتی جب تک کہ ہم دنیا بھر میں تمام مسلمین و مومنین کے لیے ان کو اپنی دعاؤں میں شامل نہ کریں, اور خاص طور سے وہ مومنین و مومنات کے جو کسی بھی قسم کے ظلم و ستم کا شکار ہیں, اسیری میں ہیں, قید خانوں میں ہیں, اور دنیا کے کئی ممالک ایسے ہیں کہ جہاں پر مومنین و مومنات ان اذیتوں کا شکار ہیں. تو اصولاً تو ہر رات میں جب آپ اپنے لیے دعا کریں, ہر نماز میں جب آپ اپنے لیے دعا کریں, ان کو شامل کریں. اور ہمارا فریضہ فقط دعا کرنا نہیں ہے زبان سے, ہمارا فریضہ جو ہے وہ حقیقتاً ایفرٹ کرنا ہے کہ یہ تمام کے تمام مسائل دنیا سے ختم ہوں. لیکن اگر ہم ایفرٹ نہیں کر سکتے یا نہیں کر پاتے تو کم از کم پرخلوص دعاؤں میں ان سب کو شامل حال رکھیں. تو ان تمام مومنین کے لیے دعا کہ جو کہیں بھی کسی ظالم کی قید میں ہیں, کسی ستم کے شکنجے میں ہیں, کہیں دباؤ میں, مصیبت میں اپنی زندگی گزار رہے ہیں, پروردگار عالمین تمام مومنین و مومنات کو وہ معرفت عنایت فرمائے کہ جس کی بنا پر ہم اپنی زندگی کو صراط مستقیم کی طرف موڑنے کے قابل ہو سکیں انشاءاللہ العزیز, اور ہمیں وہ بصیرت و حکمت عطا فرمائے کہ ہم ربانی ہو سکیں, اور جب بھی امام زمان علیہ السلام کو ہماری ضرورت پڑے تو انشاءاللہ ہم امام پر بوجھ نہ ہوں بلکہ آپ کے سچے ناصرین میں سے شامل ہوں. اللہم صل علی محمد و آل محمد.